समय जितिन्छ विजय एफएम 101.6 सम्म बिहान 6:30 बजेको विजय खबरमा लक्ष्मी पौडेलको नमस्कार। शुरूआतमा खबर हाइलाइट्स। प्रसिद्ध देवघाट धाममा साउने संक्रान्ति मेला शुरू। आज श्रावण महिनाको पहिलो सोमबार शिवालय मन्दिरहरूमा भक्तजनको घुइँचो। नयाँ आर्थिक वर्ष शुरू भइसक्दा पनि भरतपुरको विवाद टुङ्गो लागेन। सर्वसाधारणमा विकासका काम रोकिने चिन्ता। निर्वाचितले काम गर्न नपाएकोमा आक्रोश।
निकायको मान्छेहरूले के भन्छ भने तपाईँ वडा थियो, मेरो साथी वडा थियो भाषा, तपाईँ वडा थियो, तपाईँ जनपद दिन्छ केही गर्नुपर्छ भन्छ, उसले अहिले सबै खाएन, उसको अधिकार केही पनि छैन।
नवलपरासीमा लागु औषध सहित बालक पक्राउ। चितवनको टिकौली जंगलमा अस्थायी सुरक्षा चौकी, गाडी रोक्नेलाई कार्यवाही गरिने। र चितवनमा 608 उम्मेद्वारको धरोटी जफत। रत्नगर नगरपालिकाको बजेट 68 करोड़। रूपन्देहीमा करिब 4.5 अर्ब बजेट फ्रिज। आज मिति विक्रम सम्वत 2074 साल साउन 2 गते सोमबार, इस्वी सन 2017 जुलाई 17 तारीख, नेपाल सम्वत 1137 दिन लागा, श्रावण कृष्ण पक्ष अष्टमी तिथि, आज श्रावण महिनाको पहिलो सोमबार। अब खबर विस्तारमा, शुरूआतमा स्थानीय खबर। नेपालकै पवित्र तीर्थस्थल देवघाट धाममा साउने संक्रान्ति मेला शुरू भएको छ। साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको भीड़ लागेको छ। आज पहिलो सोमबारको रौनक देवघाट क्षेत्रमा देख्न सकिन्छ। मुख्य गरी हिन्दू संस्कार अनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी पूजा आराधना गरेर विशेष रूपमा मनाउँछन्। अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले आज विशेष मेला हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिनुभयो। आजबाट बोलबम मेला लाग्नेछ। संक्रान्तिका लागि बिहानैदेखि भक्तजन स्नान गर्ने, पवित्र जल चढ़ाउने र शिवको आराधना गरिरहेका छन्। आज सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेको दिनमा घर घरमा लुतो फाल्ने चलन समेत थियो। देवघाट क्षेत्र विकास समितिले बोलबम मेलाका लागि समितिका सदस्य सोमनाथ अधिकारीको संयोजकत्वमा उपसमिति बनाएर बोलबम मेलाको आयोजना गरेको छ। नदीमा पानीको बहाव बढ़ेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक हटाइएको र डुंगा समेत राखिएको समितिले जनाएको छ। बिहानैबाट देवघाट क्षेत्रमा बोलबमका लागि आउने दर्शनार्थी भक्तजनहरूको भीड़ लागेको छ। बाटो, खानेपानी, विद्युत लगायतको व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले बताउनु भएको छ। यसैबीच आज श्रावण महिनाको पहिलो सोमबार नवलपरासी चितवन लगायत देशैभरका शिवालय मन्दिरहरूमा दर्शनार्थीको भीड़ लागेको छ। साउन महिना भगवान शिवको प्रिय महिना भएकाले यो महिनामा पूर्ण रूपमा शाकाहारी भएर व्रत बस्नाले चिताएको पुग्ने र पुण्य प्राप्त हुने विश्वास राखेर पूर्ण निष्ठा र आदरका साथ भगवान शिवको पूजा आराधना गरिन्छ। विवाहित तथा अविवाहित महिलाहरूले हातमा हरियो पहेँलो चुरा, मेहेन्दी र गेरुवा वस्त्र धारण गरेर शिव महिमा गाउँदै तलाउ, कुण्ड, नदीमा स्नान गरेर पवित्र भई शिवालयमा पुगेर बेलपत्र, जल, दूध, भाङ, धतुरो लगायतका सामग्री चढ़ाएर भगवान शिवको पूजा गर्ने गर्छन्। भगवान शिवको पूजा आराधना गरिन्छ। केही पुरूषहरू समेत साउनको व्रत बसी पूजा आजा गरेको पाइन्छ। साउने सोमबारको अवसरमा आज नवलपरासीको गैंडाकोटमा रहेका शिवालय मन्दिरहरूको भीड़ लागेको छ। कालिका मन्दिर, कालिका आश्रम, गोपेश्वर मन्दिर, हरिहर मन्दिर, कोटेश्वर मन्दिर, त्रिपुरेश्वर मन्दिर, अमरापुरी, कैलाश आश्रम मुकुन्दपुर, कैलाश सन्यास आश्रम दाउन्ने, त्रिवेणी धाम, पवित्र धार्मिक क्षेत्र देवघारधाम, चितवनका विभिन्न शिवालय मन्दिर बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। सुनेजितिन्छ विजय एफएम 101.6 बिहानैदेखि विभिन्न शिवालय मन्दिरबाट विशेष प्रसारण जोड़िरहेको छ। यो क्रम मध्याह 12 बजेसम्म रहनेछ। साउन महिनाका हरेक सोमबार शिवालय मन्दिरबाट विशेष प्रसारण जोड़िने कार्यक्रम शाखाले जनाएको छ। इलाका प्रहरी कार्यालय नवलपुरले लागौषध सहित एकजना 14 वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ। चितवनको भरतपुर उपमहानगरपालिका नौका ती बालकलाई प्रहरीले हिजो कावासतीबाट लागू औषध सहित पक्राउ गरेको हो। नाचार खत 5545 नम्बरको बसमा नारायणगढ़तर्फ जाँदै गरेका बालकको साथबाट प्रहरीले नाइट्रोजन 100 पीस, पेनेरागन 10 पीस, सेरेज्याक 10 पीस, टर्गेसल नामक लागू औषध 10 र सिरिन 4 पीस सहित नियन्त्रणमा लिएको हो। बालकलाई इलाका प्रहरी कार्यालय नवलपुरमा प्रहरीको संरक्षणमा राखेर अनुसन्धान थालिएको छ। उनलाई लागू औषध कारोबारीहरूले ओसार पसारमा प्रयोग गरेको हुन सक्ने प्रहरीको अनुमान छ। थप अनुसन्धान भइरहेको छ। लागू औषध नेपाल भारतको भारतीय सीमावर्ती बजारबाट नेपाल ल्याइएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। संरक्षित वन्यजन्तुको आवतजावत हुने क्षेत्र चितवनको टिकौली स्थित जैविक मार्गको सुरक्षाका लागि अस्थायी सुरक्षा चौकी स्थापना गरिएको छ। जथाभावी गाड़ी रोक्ने सवारी चालकलाई जरिवाना सहितको कार्यवाही गर्ने गरी स्थापना भएको चौकीको उद्घाटन गरिएको हो। चितवन राष्ट्रिय निकुञ्ज जिल्ला वन कार्यालय तथा स्थानीय प्रशासन संघको समन्वयमा हिजदेखि नै चौकी स्थापना गरी जैविक मार्गमा कडाई थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कण्डेलले जानकारी दिनुभयो। जथाभावी फोहोर फाल्ने, गाड़ी रोक्ने र वन्यजन्तुको सुरक्षामा हेलचक्राई गर्नेलाई जरिवाना समेत लिन थालिएको छ। लापरवाही गर्नेलाई मुद्दा चलाइनेछ। हेलचक्राई गरेर गाड़ी रोके मोटरसाइकललाई 100, साना सवारीलाई 500 र ठूला गाड़ीलाई 1000 जरिवाना लगाएर कार्यवाही थालिने बताइएको छ। पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत सम्पन्न चितवनका 6 तहका 608 जना उम्मेद्वारको धरोटी जफत भएको छ। भरतपुर महानगरपालिका बाहेकका तहमा उम्मेद्वारी दिएका 1519 मध्ये 608 जनाको धरोटी जफत भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभएको छ। भरतपुर महानगरपालिकाको भने निर्वाचन सम्पन्न हुन बाँकी छ। चितवनको माडी नगरपालिकामा 61 जना, रत्नगर नगरपालिकामा 179 जना, कालिका नगरपालिकामा 106 जना, राप्ती नगरपालिकामा 117 जना, खैरहानी नगरपालिकामा 133 जना र इच्छाकामा गाउँपालिकामा 12 जना उम्मेद्वारको धरोटी जफत भएको कार्यालयले जनाएको छ। चितवनका 7 स्थानीय तहमा भएको निर्वाचनमा 2203 जना उम्मेद्वारहरू चुनावी प्रतिस्पर्धामा हुमिएका थिए, जसमध्ये भरतपुर महानगरपालिकामा मात्रै 684 जना उम्मेद्वार बनेका थिए। रत्नगर नगरपालिकाको आर्थिक वर्ष 2074-75 लागि 68,36,59,000 बजेट सहित नीति तथा कार्यक्रम पारित गरिएको छ। आन्तरिक स्रोतबाट 7,11,80,000 पूर्ति हुने र बाह्य स्रोतबाट 61,24,79,000 संकलन हुने अनुमान गरिएको छ। देशमा भोकमरी सिर्जना भइरहेको बेला कसैको खेतीयोग्य जमीन खेती नगरी बाँझै तथा प्लटिङ गरिएका खाली जमीन त्यसै छाडिएको पाइएमा सो जग्गा धनीलाई नगरपालिकाले तोकेको रकम अनुसार जरिवाना तिर्न लगाउने बताउँदै आफ्ना जमिन बाँझै नराख्न नगर प्रमुख नारायण वनले जग्गा धनीलाई आग्रह गर्नुभएको छ। बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधिहरूको कार्यपालिकाको पहिलो बैठकले बुटवलको अव्यवस्थित बस्तीको लगत संकलन गरी समाधानका प्रभावकारी काम अगाडि बढ़ाउने निर्णय गरेको छ। कार्यपालिकाको पहिलो बैठकले नगरभित्र रहेको अव्यवस्थित बसोबासको समस्यालाई समाधान गर्ने, अभिलेख तयार पार्ने र त्यसको व्यवस्थित अध्ययन गर्ने र सार्वजनिक जग्गा संरक्षणको प्रभावकारी काम गर्न कार्यदल गठन गरेको छ। यस्तै एकीकृत वृहत शहरी विकास गुरूयोजना निर्माणका लागि शहरी योजनाकार सुशील गेवालीको संयोजकत्वमा विभिन्न विधाका विज्ञ रहने गरी एक विज्ञ समूह गठन गर्ने निर्णय भएको छ। खानेपानी समस्यालाई समाधान गर्न उप प्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन प्रमुख र खानेपानी संस्थानका प्रमुख रहने कार्यदल गठन गर्ने निर्णय भएको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभएको छ। यसैबीच रूपन्देहीमा गत आर्थिक वर्ष 2073-74 4,42,27,94,573 रूपियाँ बजेट फ्रिज भएको छ। आइतबार कोष तथा लेखा नियन्त्रण कार्यालय रूपन्देहीले भैरहवामा एक कार्यक्रमको आयोजना गरी जिल्लाबाट संकलित राजस्व तथा खर्च सार्वजनिक गरेको छ, जसमा करिब 4 अर्ब रूपियाँ बजेट फ्रिज भएको देखिएको छ। पुँजीगततर्फ ठूल्ठूला विकासी अड्डाहरूले समयमा बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रूपन्देहीले जनाएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय रूपन्देहीको अनुसार कुल बजेट 19,92,21,92,717 रूपियाँ रहेकोमा 15,49,93,98,144 रूपियाँ खर्च भएको छ। खर्च भएको बजेट बजेटको कुल 77.79% रकम हो। आर्थिक वर्ष 2073-74 पुँजीगततर्फ 8,91,29,45,071 रूपियाँ विनियोजन भएकोमा 6,70,40,08,409 रूपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रूपन्देहीका निमित्त प्रमुख खिम प्रसाद अर्यालले जानकारी दिनुभएको छ। स्थानीय खबरपछि अब पालो आजको सवाल। पहिलो चरणमा निर्वाचन सम्पन्न भएका सबै स्थानीय तहमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित भई हिजैबाट कार्यान्वयनमा आएका छन्। तर भरतपुर महानगरपालिकामा भने मतपत्र च्यातिएपछि शुरू भएको विवाद सल्टिन नसक्दा जनप्रतिनिधिले काम गर्न पाएका छैनन्। मेयरको छिनोफानो बाँकी नै रहेको छ। समयमा बजेट र नीति तथा कार्यक्रम आउन नसक्दा आफ्नो महानगर विकासमा पछि पर्ने नगरवासीको चिन्ता छ। सहकर्मी पुष्कर अधिकारीको सहयोगमा यो रिपोर्ट।
सबै कुरो त्यस्तै हामीले भनेर हुने
माथिको मान्छेले गर्ने पार्टी अब पार्टीको मान्छेले नगरेपछि के हुने.
भरतपुर महानगरपालिकाका स्थानीय हिरा गुरुङले भने झैं स्थानीय तहको निर्वाचनको मतगणनाको टुङ्गो नलाग्दा दलीय नेतृत्वप्रति सर्वसाधारणको विश्वास घट्दै गएको छ. सर्वसाधारणले दलहरूकै कारण भरतपुर महानगर अब विकासमा पछाडि पर्ने चिन्ता व्यक्त गर्न थालेका छन्. वडा नम्बर 4 का स्थानीय राम कण्डेल:
अब त यो त धेरै लामो असर भयो नि त यहाँको त अब अहिलेसम्म वडाबाट दलहरूले छ कुनै पनि वडा अध्यक्षले समर्थन पाएको छैन. त्यसरी नै निकायको मान्छेहरूले चाहिँ के भन्छ भने तपाईँ वडा अध्यक्ष हो मेरो साथी वडा अध्यक्ष भएको छ तपाईँ वडा अध्यक्ष हो तपाईँ जानु पर्दैन के गर्नु पर्छ भन्छ उसले अहिले समर्थ खाएको छैन उसको अधिकार केही पनि छैन है यस्तो स्थिति आज. अब यो त अरू सबै सँग हेर्दाखेरि धेरै पछाडि गएको जस्तो अनुभूति भइरहेको छ. विकास मेरो काममादेखि लिएर हरेक कुरामा हामी धेरै पछाडि गयौँ जस्तो भइरहेको छ. नागरिकको जनजीविकाको आधारमा के के असर पर्छ सबै कुरामा असर पर्यो स्वास्थ्यमा शिक्षामा विकास निर्माणमा होइन हरेक कुरामा.
अब गाउँ गाउँमा बन्ने बाटो घाटोको कामका लागि विकास बजेट आउन ढिलो हुने र खर्च प्रक्रिया पनि लम्बिने हुनाले सर्वसाधारणलाई पिरोल्न थालेको छ. देशकै केन्द्र भागमा रहेका कारण वैकल्पिक राजधानीको रूपमा चिनिएको भरतपुरको छवि बिग्रेकोमा सर्वसाधारण चिन्तित छन्. स्थानीय रामचन्द्र सापकोटा:
एउटा महानगरपालिकाभित्र अथवा यता एउटा राजधानीको रूपमा विकास गर्नुको लागि यहाँ पूर्वाधारको विकास हुनुपर्छ. पूर्वाधार विकास नहुने विकासका कामहरू पुरै पूर्ण रूपमा अवरोध हुने हुनाले यसले गर्दा कसरी चाहिँ त्यो परिकल्पना कसरी गर्न सकिन्छ राजधानीको रूपमा विकास गर्ने भन्ने खालको कुरा कसरी सम्भव हुन सक्दा रूपमा आफैलाई पनि विश्वास लाग्न सक्दैन.
भरतपुरकै शान्ति कण्डेललाई पनि विकास बजेट आउन ढिलो हुँदा पछि लक्षित वर्गका बजेट फ्रिज हुने आशंका लागेको छ.
समस्या त भइरहेको बजेट फ्रिज भइराखेको छ अनि त्यही बजेट फ्रिज हुँदा लक्षित वर्गहरूलाई वर्ग समक्ष बजेट पुग्न पाएको छैन.
वरपरका सबै स्थानीय तहमा काम शुरू भइसक्दा आफ्ना वडाका निर्वाचित प्रतिनिधिले काम गर्न अधिकार नपाएको प्रति उनीहरूको आक्रोश छ. भरतपुर तीनका पुष्प श्रेष्ठले दलहरूलाई नै दोषी देख्नुहुन्छ.
त्यो गर्दाखेरि अब सबै चिजलाई पछाडि हटाएको जस्तो लाग्छ. भरतपुर नगरपालिकालाई चाहिँ नेताहरूले गर्दाखेरि पछि पारे जस्तो लाग्यो. सबभन्दा त विकासको क्षेत्रमै कम देखिने अब विनियोग यो बजेट कति दिने जसमा फरक पर्ला.
केन्द्रको अधिकार गाउँ तहमा आउने भनेर खुसी साथ भोट हालेका भरतपुरवासी गणनाका क्रममा भएको विवादकै कारण आफ्नो नगर अनिर्णयको बन्दी भएकोमा असन्तुष्ट छन्. उनीहरू चाहन्छन् चाँडै समस्याको समाधान होस् जनप्रतिनिधिबाट काम शुरू होस्. लामो समयपछि स्थानीय जनप्रतिनिधि पाउन लागेका भरतपुर महानगरपालिका वासीका विकासप्रतिको आकांक्षा पूरा हुने अन्यल कहिले हट्ला भन्न सक्ने अवस्था छैन. यसै सन्दर्भमा यो समस्याको समाधान कसरी गर्न सकिएला भन्ने प्रश्नमा उनीहरू सबैको एउटै मत रहेको छ परिणाम जेसुकै होस् निकास पाउनु पर्यो.
मेरो नाम भानुभक्त देवकोटा हो भरतपुर 10 हो. अब यो जसरी हुन्छ यो चाहिँ चाँडै चाहिँ निर्णय गरेर केही गर्नु पर्ने चाहे भोट गर्नु पर्ने चाहे चुनाव गर्नु पर्ने त्यो चाँडै गरिदिएदेखि अरू विकासमा चाहिँ बाधा हुन्थेन होइन अरू कामहरू गर्न सजिलो हुन्थ्यो अनि जनताको चाहिँ त्यही चाहन्छ.
मेरो नाम सृजन अधिकारी के सर्वोच्च यसको नतिजा ल्याउनु पर्यो या फेरि चुनाव गराउनु पर्यो हामी पनि अझै मेयर चाहिँ खोजिरहेको छौँ अझै मेयर हामीले आफ्नो मेयर थाहा छैन.
शिव अधिकारी सहमतिमै भए राम्रो हो सबैलाई.
मेरो नाम गणेश ठाकुर. अब यसको लागि त सरकारले छिटो छिटो निकासा दिनुपर्ने हो. हामीहरूको धेरै चाहना छ कि जे गरे पनि टुङ्गाइदिनु पर्यो. कसरी टुङ्गाउनु हुन्छ अब त्यो सरकारको कुरा हो हामीहरूको त कुरो होइन रहेछ.
सी बस्नेत सहित चोक बराबर गरेर कसरी हुन्छ यो चाहिँ अब चाँडै यसको चाहिँ समाधान गर्नुपर्छ.
यसै सन्दर्भमा हामीले भरतपुर महानगरका कार्यकारी अधिकृत प्रेमराज जोशीलाई नयाँ आर्थिक वर्षमा काम शुरू हुन्छ कि हुँदैन भनेर सोधेका छौं.
खास गरी अब यो स्वाभाविक नै कुरा हो. अब अहिले भरतपुर महानगरपालिकामा जनप्रतिनिधि नभएको कारणले चाहिँ अब हामीले अन्य नगरपालिका महानगरपालिका उपमहानगरपालिकाले जसरी चाहिँ बजेट विनियोजन गर्न सकेका छैनौँ. अब यसमा अहिले चाहिँ हामीले चाहिँ गरेको भनेको खास गरी चालु खर्च भनेको कर्मचारीको तलब भत्ता सञ्चालन खर्च चाहिँ भनेको चाहिँ फोहोर मैला व्यवस्थापनका चाहिँ कुराहरू आइटी फोन धारा बिजुली जस्ता चाहिँ यस्ता चाहिँ खर्चहरू स्टेसनरी सामान्य यस्ता खर्चहरू चाहिँ हामीले सञ्चालन चाहिँ गर्छौँ. र चाहिँ गत वर्ष चाहिँ नयाँ साल वर्षाले चाहिँ मल्टी इयर भनेको बहुवर्षीय योजनाहरूको लागि चाहिँ जुन चाहिँ हामीले चाहिँ काम गरेका छौँ त्यो योजनाहरूको लागि चाहिँ हामी चाहिँ बजेट छुट्याएका चाहिँ छौँ. अब त्यो बाहेकको अरू विकासका चाहिँ कार्यक्रमहरू अहिले हाम्रो चाहिँ नेपाल सरकारको निर्णय अनुसार हामीले चाहिँ गर्न सक्ने अवस्था चाहिँ होइन.
भनेको अब विकास निर्माणका कामहरू विकास खर्च हुनुपर्ने थियो त्यो चाहिँ सबै भएको हो.
एउटा त के हो भने हरेक चाहिँ आर्थिक वर्षमा आठ वर्ष शुरू होने बित्तिकै विकास निर्माणका कामहरू सञ्चालन गर्नको लागि हाम्रो केही तयारी पनि चाहिन्छ। जस्तो जिल्ला दफेर पारित हुनुपर्छ, त्यो चाहिँ साउन भरि महिनामा भित्रमा साउनको अन्तिमसम्म चाहिँ सम्भवतः पारित हुन्छ र त्यसपछि चाहिँ हाम्रो चाहिँ अहिले स्वीकृत भएका कार्यक्रमहरूको लगत स्टिमहरू चाहिँ हामीले त्यहाँ तयार गर्छौँ, त्यसले ठ्याक्क प्रक्रिया चाहिँ अगाडि पनि जान्छौँ। त्यस कारण चाहिँ अहिले तत्काललाई चाहिँ हेर्दाखेरि त्यस्तो किसिमको प्रभाव नदेखिए तापनि हामीले चाहिँ जुन चाहिँ एउटा परिषद चाहिँ नगर परिषद गरेर नयाँ चाहिँ योजना तथा कार्यक्रम चाहिँ ल्याउनु पर्ने थियो त्यो चाहिँ गर्न सक्ने सकेका चाहिँ छैन। अब यसले चाहिँ यहाँले भने जस्तै विकास निर्माणका काममा अहिले केही असर चाहिँ अवस्थित नै पर्छ।
तपाईँले भन्न खोज्नु भएको प्रशासनिक काम र चालु खर्चलाई चाहिँ असर गर्दैन, त्यसो भए वडा तहमा जुन अब अहिले स्थानीय तह जुन संहिता लागू भइसकेपछि वडाले नै गर्नुपर्ने कामहरू वडाले गर्न सक्थे, त्यहाँ त त्यो काम पनि हुन सकेको छैन। के हुन्छ वडाको हकमा चाहिँ न महानगरबाट पहिला जसरी नै भइरहेछ त्यही अनुसार हुन्छ कि हुँदैन?
होइन, वडाको पनि अब साधारण पनि काम त भइ नै रहेको छ। त्यहाँ वडामा पनि अब कम्प्लिट नभएर अरू योजनाहरूको लागि चाहिँ हामीले चाहिँ यो वर्षमा चाहिँ बजेट अगस्त गएको आर्थिक वर्षमा त्यो ट्याक्स बजेट पनि बाटो चाहिँ सम्पन्न गर्ने गर्ने योजनाहरू चाहिँ हामी चाहिँ गर्छौँ, निरन्तर रूपमा चाहिँ गर्छौँ, त्यो भएर हुँदैन। अब साधारण खर्चको चाहिँ सन्दर्भमा वडा कार्यालय सञ्चालनको लागि चाहिँ अहिले अब वडा कार्यालयलाई चाहिँ बजेट विनियोजन गरेको अवस्थामा महानगरपालिकाले अहिलेको त्यहाँको सञ्चालनको चाहिँ कामहरू हालेको
छ। यसले गर्दाखेरि बजेट फ्रिज हुने र लक्षित वर्गसम्म बजेट नपुग्ने भन्ने चिन्ता पनि छ सर्वसाधारणको, त्यस्तो हुन्छ कि हुँदैन?
त्यस्तो हुँदैन, त्यस्तो हुँदैन। अहिले पनि नेपाल सरकारले गएको आर्थिक वर्षमा पनि चाहिँ हाम्रो अनुदानबाट चाहिँ आएको पैसा चाहिँ फ्रिज भएको छैन, त्यो फ्रिज चाहिँ हुँदैन।
जुन अन्यताको निकास जुन अहिले यो सर्वसाधारणको चिन्ताको सबैको समस्या समाधान भनेको चाहिँ के होला त?
अब चिन्ता भन्दा पनि अब एउटा चाहिँ प्रक्रियामा गएको कुरालाई त्यो प्रक्रिया चाहिँ पुरा गरेर चाहिँ आउनुपर्ने चाहिँ अवस्था चाहिँ रह्यो र उहाँहरूको चिन्ता चाहिँ मलाई लाग्छ निकट भविष्यमा चाहिँ एउटा समाधानको बाटोमा जाला भन्ने चाहिँ मैले अपेक्षा गरेको छु।
मतगणनाको विवाद टुङ्गिए सर्वसाधारणको समस्या समाधान हुने भरतपुरका अधिकृत प्रेमराज जोशीको भनाइसँगै अब पालो भएको छ व्यापारिक विश्रामको। सूचना गैंडाकोट जग्गा तथा आवास व्यवसाय संघ नवलप्रासीको वार्षिक साधारण सभा एवं प्रथम अधिवेशन यही श्रावण 3 गते मंगलबारका दिन गैंडाकोट 2 नारायणी नदी किनारमा अवस्थित होटल रिभर क्राउनमा सम्पन्न हुने भएकाले सम्पूर्ण आजीवन एवं साधारण सदस्यज्यूहरूलाई उपस्थितिका लागि पत्रचार गरिसकेको छ। कुनै कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौ। सम्झनाका लागि यही श्रावण 3 गते मंगलबार दिउँसो ठिक 3 बजे होटल रिभर क्राउन गैंडाकोट नारायणी किनार स्थित लीला बहादुर अधिकारी अध्यक्ष एवं गैंडाकोट जग्गा तथा आवास व्यवसाय संघ नवलप्रासी। हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट 7 शीतल नगर नवलप्रासीमा रहेको नेपालको पहिलो ठूलो शिवलिङ्ग 33 फुट अग्लो परमेश्वर महाशिवलिङ्ग सहित 108 नरमदेश्वर शिवलिङ्गको दर्शन तथा जल स्नान गरी पुण्य लाभ गर्नुहुन अनुरोध गर्दछौ। बोलबम धाम महोत्सव 2074 को पावन अवसरमा प्रत्येक वर्ष झैं यो वर्ष पनि श्रावण महिनाको सोमबार बोलबम धाम मेला लाग्ने भएकाले सम्पूर्ण भक्तजनहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। अति रमणीय र हेर्न लायक स्थान भएको हुँदा एकपटक अवश्य अवलोकन गर्नुहोला। आयोजक सञ्चालक समिति हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट 7 शीतल नगर नवलप्रासी। मधुमेह तथा थाइरोइडका बिरामीहरूका लागि खुसीको खबर, काठमाडौँ वीर अस्पतालबाट मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर दीपक मल्ल प्रत्येक महिनाको पहिलो शनिबार दिउँसो 3 बजेदेखि सह सामुदायिक अस्पतालमा आउँदै हुनुहुन्छ। सम्बन्धित बिरामीहरूले मौकाको फाइदा लिन नभुल्नुहोला। साथै मधुमेह तथा थाइरोइड रोगको शंका लागेका र प्रभावित बिरामीहरूका लागि प्रत्येक महिनाको पहिलो बिहिबार र शुक्रबार प्रयोगशाला जाँचमा विशेष छुटको व्यवस्था गरिएको छ। सम्झनाका लागि प्रत्येक महिनाको पहिलो शनिबार मधुमेह तथा थाइरोइड सम्बन्धी वीर अस्पतालबाट विशेषज्ञ चिकित्सक आउँदै हुनुहुन्छ। सम्पर्क सह सामुदायिक अस्पताल गैंडाकोट 4 नवलप्रासी। फोन 0785048450 र 50 27 37। विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। विश्राम अघि यहाँले सुन्नुभयो, आज साउन महिनाको पहिलो सोमबार शिवालय मन्दिरमा दर्शनार्थीको भीड, नवलप्रासीमा लागोस सहित एक बालक पक्राउ र भरतपुरको विवाद टुंगो नलाग्दा सर्वसाधारणमा चिन्ता। अब पालो भएको छ थात थलोका खबर सुन्नुहोस् सहकर्मी प्रेम छेत्रीबाट।
धार्मिक तथा ऐतिहासिक पर्यटक स्थल गुल्मीको रेसुङ्गामा साउने मेला शुरू भएको छ। एक महिने मेलामा धार्मिक प्रवचन सँगै रुद्री चण्डी शिवजीको दैनिक पूजा सञ्चालन हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सूर्यचन्द्र भूषालले जानकारी दिनुभयो। धार्मिक स्थल रेसुङ्गामा पूजा गर्न छिमेकी जिल्ला अर्घाखाँचे, पाल्पा, बागलुङ, प्युठान, रूपन्देही लगायत देशका विभिन्न जिल्लाबाट भक्तजनहरू पुग्ने गरेका छन्। नेपालकै चारधाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको खरीमा स्नान गर्दा भूलवश गरेका पाप नष्ट हुने विश्वास गरिन्छ। सदरमुकाम तमघासबाट करिब 30 मिनटको गाड़ी यात्रामा उक्त स्थानमा पुग्न सकिन्छ। गलकोट नगरपालिकाको आर्थिक वर्ष 2074-75 लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ। नगर प्रमुख भरत शर्माले बजेट वक्तव्य मार्फत आगामी आर्थिक वर्ष 2074-75 लागि 36.5 करोड़ बराबरको बजेट हुने बताउनु भएको छ। नगरपालिकाले उन्नत जातका गाई तथा बिउ बिजन वितरण गर्ने, खेतीयोग्य जमीनमा सिंचाईको व्यवस्था गर्ने र नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरिने जनाएको छ। बागलुङ नगरपालिकाले चालू आर्थिक वर्ष 2074-75 लागि 69,23,17,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। प्रथम नगरसभामा नगर उपप्रमुख सुरेन्द्र बहादुर खड्काले आर्थिक वर्ष 2074-75 लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरको समग्र लगानीलाई प्रशासन संगठन तथा संस्थागत विकास, शहरी पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास, स्वास्थ्य सरसफाई तथा वातावरण र राजस्व परिचालन तथा व्यवस्थापन, सामाजिक सुरक्षा वृत्ति समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाइने बताउनु भएको छ। विगत एक महिनादेखि पर्वतका दुई गाउँ अन्धकारमय बनेका छन्। हावाहुरीसँगै पोल ढलेका कारण विद्युत आपूर्ति बन्द भएको हो। दक्षिण पर्वतको बिहादी गाउँपालिकाको रानीपानी र बराचौर अन्धकारमय बनेका हुन्। हावाहुरीका कारण विद्युत अवरूद्ध हुँदा बराचौर र रानीपानीका करिब 1,500 घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन्।
सहकर्मी प्रेम छेत्री थातलोका खबर प्रस्तुत गर्दै अब बाँकी स्थानीय खबर। चितवनमा संरक्षणको रेड कार्पेट प्रिमियर शो हुने भएको छ। खबर विस्तारमा सहकर्मी अनिता राणाभाटबाट।
राजनीति कथावस्तुलाई आधार बनाइएको बहुप्रतीक्षित मानिएको चलचित्र नायकद्वय सौगात मल्ल र निखिल उप्रेती स्टारर चलचित्र संरक्षण रेड कार्पेट प्रिमियर शो चितवनमा हुने भएको छ। साउन 27 रिलिज हुने चलचित्र संरक्षणलाई मोफसलकै चर्चित लक्की मीडिया हाउस चितवनको आयोजनामा यही साउन 25 बुधबार साँझ 6 क्यूएफएक्स जलमा सिनेमा हल नारायणगढमा कलाकारहरूको साथमा भव्य रेड कार्पेट प्रिमियर शो हुने भएको छ। भारतको दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र नेपालको मधेस आन्दोलन, यी दुवै आन्दोलनप्रति आम नेपाली जनताको फरक फरक दृष्टिकोणसँग यथार्थ कथालाई चलचित्रमा देखाउन खोजिएको छ। चलचित्रको प्रिमियर गर्नुभन्दा अगाडि चितवनका केही अनाथ तथा वृद्ध आश्रममा लत्ता कपड़ा वितरणको साथै खाना खुवाउने कार्यक्रम रहेको कार्यक्रम संयोजक राहुल कुमार सिंहले जानकारी दिनुभयो। पूर्णेन्दु झाको निर्देशनमा रहेको चलचित्रमा निखिल र सौगातसँगै मलिना जोशी, अशिष्मा नकर्मी, रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महतो, नन्दु श्रीवास्तव, राजकुमार कटुवाल लगायतको अभिनय रहनेछ।
अब केही छोटा खबर। 35 डीएसपीलाई एसपीमा बढ़ुवाका लागि सिफारिश गरिएको छ। यसअघि 25 एसपीलाई एसएसपीमा र 11 डीआईजीलाई एआईजीमा र 15 एसएसपीलाई डीआईजीमा बढ़ुवाका लागि सिफारिश गरिसकिएको छ। आफूलाई प्रहरी नायब महानिरीक्षक डीआईजी भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब परीक्षक कुमुद ढुंगेललाई फोन गर्ने एकजना व्यक्तिलाई हिजो प्रहरीले पक्राउ गरेको छ। चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यान आकर्षण गरे पनि सुनवाई नभएको भन्दै शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसनको घोषणा गर्नुभएको छ। नेपाल वायुसेवा निगमले भूटान एयरलाइन्सको जहाज भाड़ामा नलिने निर्णय गरेको छ। फोटो सहितको मतदाता नामावली संकलनको समय बढ़ाउन निर्वाचन आयोगलाई दलहरूले दवाब दिएका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोड़ रूपियाँ अनियमितता भएको खुलेको छ। र गत जेठ 23 शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरूले मन्त्री क्वार्टर छाडे पनि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले अझै मन्त्री क्वार्टर छाड्नु भएको छैन। यिनै खबरसँगै हामी अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै आजका प्रमुख हाइलाइट्स। प्रसिद्ध देवघाट धाममा साउने संक्रान्ति मेला शुरू। आज श्रावण महिनाको पहिलो सोमबार शिवालय मन्दिरहरूमा भक्तजनको घुइँचो। नयाँ आर्थिक वर्ष शुरू भइसक्दा पनि भरतपुरको विवाद टुङ्गो लागेन। सर्वसाधारणमा विकासका काम रोकिने चिन्ता। निर्वाचितले काम गर्न नपाएकोमा आक्रोश।
त्यसैले निकायको मान्छेहरूले चाहिँ के भन्छ भने तपाईँ वडा थियो, मेरो साथी वडा चाहिँ भएको छ, तपाईँ वडा थियो, तपाईँ जनपद दिन्छु केही गर्नुपर्छ भन्छ उसले, अहिले सबै खाएन, उसको अधिकार केही पनि छैन।
नवलपरासीमा लागू औषध सहित बालक पक्राउ। चितवनको टिकौली जंगलमा अस्थायी सुरक्षा चौकी। गाडी रोक्नेलाई कार्यवाही गरिने। र चितवनमा 608 उम्मेद्वारको धरोटी जफत। रत्नगर नगरपालिकाको बजेट 68 करोड़। रूपन्देहीमा करिब 4.5 अर्ब बजेट फ्रिज। विजय एफएम 101.6 र www.vijayfm.org.np बाट प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। यसपछि तपाईँ कार्यक्रम विजय ध्वनि सुन्न सक्नुहुनेछ। लक्ष्मी पौडेललाई बिदा दिनुहोस्। नमस्कार।
विजय एफएम 101.6।